धेरै वर्ष अघि इङ्ल्यान्ड देशमा ढुङ्गै ढुङ्गाले बनेको सुन्दर ढुङ्गाले बनेको सुन्दर पत्थरले बनेको एउटा सुन्दर चर्च भवन थियो। अनि त्यो चर्च भवनको प्रवेशद्वार माथिको त्यो बोर्डमा यस्ता शब्दहरू लेखिएका थिए, कुदिएका थिए, हामी क्रुसमा चाँगिनुभएका ख्रिस्ट प्रचार गर्छौँ। धेरै वर्षसम्म इङ्ल्यान्ड भएको थियो चर्च आफ्नो सन्देशप्रति विश्वासयोग्य रह्यो। पास्टरहरूले ख्रिस्ट र उहाँको प्रायश्चितको मृत्यु र पुनरुत्थान साहसका साथ घोषणा गर्दै रहे र त्यस चर्चमा सबै कुराको केन्द्रमा सुसमाचार थियो। तर समय बित्दै जाँदा कुराहरू पनि परिवर्तन हुन गयो, धेरै कुराहरू परिवर्तन हुन थाल्यो र चर्च अब हामी क्रुसमा टाँगिनु भए ख्रिस्ट प्रचार गर्छौँ भन्ने कुरालाई छाडेर सभ्य समाजलाई आकर्षित गर्न, अझ सान्दर्भिक हुन र समाजमा सम्मानजनक हुन उनीहरूले चेष्टा गर्न थाल्यो र परिणामस्वरूप सुसमाचारको सन्देश एकदमै नरम बनाइयो। एक दिन त्यो चर्चको त्यो अगाडि भित्तामा लहराहरू उम्रिन थाल्यो। बिस्तारै बिस्तारै त्यो लहराले त्यो बोर्डका केही भागहरू छोप्न थाल्यो, ढाक्न थाल्यो। अब लहराले हामी क्रुसमा चाँगिनुभएका ख्रिस्ट प्रचार गर्छौँको केही भाग छोपेकोले यति मात्र पढ्न सकिन्थ्यो, हामी ख्रिस्ट प्रचार गर्छौँ। क्रुसमा चाँगिनुभएको शब्दलाई लहराले छोपिदियो र चर्चले अझै पनि प्रचार गर्थ्यो, यीशु प्रचार गर्थ्यो, तर यीशुको क्रुसको बारेमा चर्चले प्रचार गर्न छोड्यो। पापको बारेमा, आउँदै गरेको न्यायको बारेमा, क्रुसको प्रायश्चितको बलिदानको बारेमा चर्चले प्रचार गर्न छोड्यो। चर्चले अझै पनि ख्रिस्टलाई प्रचार गर्थ्यो, तर ख्रिस्टलाई केवल एक असल गुरुको रूपमा प्रचार गर्न थाल्यो, असल शिक्षकको रूपमा प्रचार गर्न थाल्यो, एक चङ्गाईकर्ताको रूपमा प्रचार गर्न थाल्यो, एक नैतिक एउटा उदाहरणीय व्यक्तिको रूपमा, आदर्श व्यक्तिको रूपमा प्रचार गर्न थाल्यो। उहाँलाई केवल नैतिक गुरुमै सीमित राखियो र वर्षहरू बित्दै जाँदा त्यो लहरा निरन्तर फैलिँदै गयो र त्यो बोर्डको धेरै जस्तो भाग ढाकिदियो र अब बोर्डमा यति मात्र लेखेको पढ्न सकिन्थ्यो, हामी प्रचार गर्छौँ। क्रुसमा टाँगिनु भएको ख्रिस्ट नै ढाकिदियो। अब त्यो केवल हामी प्रचार गर्छौँ मात्र पढ्न हामी सक्थ्यौँ, पढ्न सकिन्थ्यो। सो हो, उनीहरूले अझै पनि प्रचार गर्थे, तर उनीहरूले ख्रिस्ट प्रचार गर्दैन थिए। क्रुसमा टाँगिनु भएको ख्रिस्ट प्रचार गर्ने त त्यो कुरा त परै जाओस्। उनीहरूले प्रचार गर्थे, तर उनीहरूको प्रचार प्राय सामाजिक विषयहरूमा, राजनीतिक विषयहरूमा, सामाजिक मुद्दाहरूमा वा असल कामहरूको बारेमा हुने गर्दथ्यो। प्रचारबाट ख्रिस हटिसक्नुभएको थियो, हराइसक्नुभएको थियो। अन्तत तपाईँ कल्पना लगाउन सक्नुहुन्छ, तपाईँ अनुमान लगाउन सक्नुहुन्छ कि त्यो लहराले सबै बोर्ड ढाकिदियो र चर्चको ढोका सधैँको निम्ति बन्द भयो। र अन्तमा प्रायः यसो भन्ने गरिन्छ कि यो इङ्ल्यान्डका धेरै चर्चहरूको कथा हो र सबैलाई चेतावनी भया। प्रिय चर्च, यदि हामीले यो चेतावनीलाई गम्भीरता साथ लिएनौँ भने हाम्रो हालत पनि इङ्ल्यान्डको चर्चको जस्तै हुनसक्छ। त्यसैले एउटा चर्चको रूपमा हामी को हौँ, हामी के हौँ, हामी किन अस्तित्वमा छौँ, हाम्रो चर्चको प्रचारको मुख्य विषय के हो, हामी के विश्वास गर्छौँ, के कुरालाई हामी एकदमै थामिरहन्छौँ, यस पुलपिटदेखि लिएर खेल मैदानसम्म हामी के प्रचार र घोषणा गर्छौँ भन्ने कुरा हामीले जान्नुपर्ने हुन्छ। र यही कुरा आज हामी पहिलो तिमोथी 3 अध्यायबाट हेर्दैछौँ। सो यदि तपाईँसँग बाइबल छ भने कृपया आफ्नो बाइबलमा पहिलो तिमोथी 3 अध्याय पल्टाउनुहोस्। आज हामी 14 पददेखि हामी 16 पदसम्म हेर्नेछौँ। सो इफ यु हेभ यु बाइबल्स विथ यू, प्लिज टर्न विथ मी टु 1 Timothy chapter 3। विल बी लुकिङ एट वर्सेस 14-16। पहिलो तिमोथी 3 अध्यायको 14-16 पदसम्म तपाईँले यो पत्रलाई र विशेष गरी यो अध्यायलाई 1623 पृष्ठमा भेटाउन सक्नुहुन्छ। 1623 वा पछाडिबाट तपाईँले खोज्न सुरु गर्नुभयो भने चाँडै भेट्न सक्नुहुन्छ। दायाँ बायाँ यदि कसैलाई बाइबलमा भएको पुस्तकलाई भेट्टाउन एकदमै गाह्रो भइरहेको छ, सङ्घर्ष गरेर देख्नुभएको छ भने कृपया सहायता गर्नुहोला र तपाईँको पोस्चरहरू मिलाउनु होला, तपाईँ कसरी बस्नु भएको छ, बाइबल आफ्नो काखमा राख्नु होला, कलम कपी तपाईँसँग भएको बुलेटिन ठिक पार्नु होला, अनि तपाईँ मजाले पछाडि ढल्केर यसो तेर्से बस्नुभयो भने तपाईँ एकछिनमा तपाईँ घुर्न थाल्नुहुनेछ। सो कृपया आफ्नो बाइबललाई काखमा मिलाएर राख्नु होला, अनि मैले बोल्दै जाँदाखेरि तपाईँले यो कुराहरू लेख्नुभयो भने र सुन्नुभयो भने आफ्नो आँखा बाइबलमा मात्रै लगाउनु भयो भने तपाईँलाई धेरै धेरै सेवा मिल्नेछ। यति भनिसक्दा सायद तपाईँहरू सबैजनाले पहिलो त्यो तिन अध्याय भेटाइसक्नु भएको छ, म हामी सबैजनाको निम्ति पाठ गर्नेछु। तिमी कहाँ चाँडै आउने आशा राखेको छु, तर म यो तिमीलाई लेख्दछु ताकि कतै म ढिलाएँ भने पनि परमेश्वरको घरमा, जो जीवित परमेश्वरको मण्डली हो र सत्यको खामो र आड हो, त्यहाँ कसरी चल्नुपर्छ सो तिमीले जानिराख। हामी स्वीकार गर्दछौँ कि हाम्रो विश्वासको रहस्य अति महान छ। उहाँ स्वयं शरीरमा प्रकट हुनुभयो, पवित्र आत्माद्वारा धर्मी ठहरिनुभयो, स्वर्गदूतहरूबाट देखिनुभयो, जाति जातिहरूका माझमा प्रचारिनुभयो, संसारमा विश्वास गरिनुभयो, महिमामा माथि उचालिनुभयो। यो खण्डमा हामी दुईवटा महत्त्वपूर्ण सत्यताहरू देख्दछौँ। पहिलो, चर्च के हो र दोस्रो, चर्चले के विश्वास गर्छ। चर्च के हो र चर्चले के विश्वास गर्छ। यदि तपाईँ वचनको बुदा टिप्दै हुनुहुन्छ भने तपाईँ यी दुई बुदा टिप्न सक्नुहुन्छ। पहिलो, चर्च के हो र दोस्रो, चर्चले के विश्वास गर्छ। चर्च के हो र चर्चले के विश्वास गर्छ, टिपिसक्नुभयो। सो इन दिस प्यासेज वी सी टु एसेन्सियल ट्रुथ्स, वाट द चर्च इज एन्ड वाट द चर्च बिलिभ्स, वाट द चर्च इज एन्ड वाट द चर्च बिलिभ्स। सो पहिलो बुदाबाट सुरु गरौँ, चर्च के हो, वाट द चर्च इज, चर्च के हो। पदहरू 14 र 15 तपाईँले यो देख्न सक्नुहुन्छ। एकपल्ट हेर्नुहोस् त फेरि पनि, तिमी कहाँ चाँडै आउने आशा राखेको छु, तर म तिमीलाई लेख्दछु ताकि कतै म ढिलाए भने पनि परमेश्वरको घरमा, जो जीवित परमेश्वरको मण्डली हो र सत्यको खाँबो र आँड हो, त्यहाँ कसरी चल्नुपर्छ सो तिमीले जानिराख। सो पावललाई थाहा थियो कि उसले चाँडै तिमोथीलाई भेट्न पाउनेछ, उसको आशा थियो। ऊ व्यक्तिगत रूपमा त्यहाँ एफिसीको चर्चमा उपस्थित भएर तिमोथीलाई र तिमोथी सँगसँगै त्यहाँ भएको अरू विश्वासीहरूलाई उनीहरू परमेश्वरको घरानामा कसरी चल्नुपर्छ भनेर बताउन चाहन्थ्यो, सिकाउन चाहन्थ्यो। तर पावललाई थाहा थियो कि केही कारणवश उनको भ्रमण ढिला पनि हुनसक्थ्यो, केही कारण छ। त्यसैले उनले पत्र लेख्ने निर्णय गरे, आफूभन्दा पहिले अगाडि पत्र पठाउने निर्णय गरे, ताकि ऊ शारीरिकमा त्यहाँ उपस्थित हुन नसके तापनि विश्वासीहरूले परमेश्वरको घरानामा कसरी चल्ने थाहा पाउन सकुन्। सो एफिसीको चर्चले चर्च के हो भनेर स्पष्ट रूपमा बुझेको पावल चाहन्थ्यो। त्यसैले पावलले चर्चको बारेमा यहाँ तिनवटा कुराहरू बताएका हामी देख्छौँ, तिनवटा कुराहरू। सो पहिलो, चर्च परमेश्वरको घर आउँछ। सो फाउल्स बेसिकली सेज थ्री थिङ्स अबाउट द चर्च, व्हाट द चर्च इज। फर्स्ट, द चर्च इज द हाउस होल्ड अफ गड। पहिलो के हो, चर्च परमेश्वरको घरना हो। पावल भन्छन् कि चर्च जुन परमेश्वरको जीवित परमेश्वर मण्डली, परमेश्वर घरना हो। अर्को शब्द भन्नुपर्दा, चर्च परमेश्वरको परिवार हो, फ्यामिली हो। चर्च केवल क्रिस्चियनहरूको जमघट मात्र होइन, प्रियहरू, चर्च केवल कुनै सङ्गठन वा संस्थाभन्दा बढी नै हो। यो कुनै समुदाय वा सामाजिक समूहभन्दा पनि बढी नै छ चर्च। यो चर्च पक्कै पनि भवनभन्दा पनि बढी नै छ, चर्च भवनभन्दा पनि बढी नै छ। चर्च परिवार हो, अनि त्यो पनि कसको परिवार, परमेश्वरको परिवार। घरनाको अर्थ परिवार भन्ने हुन्छ। यसको अर्थ तपाईँ र म परमेश्वरका परिवारको सदस्यहरू हौ। हामी केवल एक स्थानीय चर्चको सदस्य मात्र होइनौँ, तर हामी परमेश्वरको परिवारका हौ। वी बिलोङ टु गड। हामी स्वयं परमेश्वरको आऊँ, ख्रिस्टमाथिको विश्वासद्वारा परमेश्वर हाम्रो पिता बन्नुभएको छ र हामी उहाँको छोराछोरीहरू बनेका छौँ, र अरू विश्वासीहरू हाम्रो दाजुभाइ दिदीबहिनीहरू। कुनै समय हामी परमेश्वरको सन्तान थिएनौँ, परमेश्वरका परिवारका मध्येका थिएनौँ, हामी बाहिरका थियौँ, हामी अपरिचित थियौँ, हामी बिरानो थियौँ, हामी विदेशी थियौँ, विश्वासको परिवारबाट, परमेश्वरको परिवारबाट हामी अलग थियौँ। तर अब परमेश्वरको अनुग्रहद्वारा हामी परमेश्वरको नजिक ल्याइएका छौँ, उहाँको परिवारको बनाइएका छौँ। अब हामी परमेश्वरको परिवारको भएका छौँ, अब हामी अपरिचित र विदेशीहरू होइनौँ, हामी परमेश्वरको परिवारको सदस्य हौँ। म तपाईँलाई प्रश्न सोध्न चाहन्छु, के तपाईँले चर्चलाई यसरी नै हेर्नुहुन्छ? के तपाईँले चर्चलाई यसरी नै बुझ्नुभएको छ? यो हप्तामा यसो विचार गर्नुहोस् न, के तपाईँले चर्चलाई परमेश्वरको परिवारको रूपमा व्यवहार गर्नुभयो? के तपाईँले सबै सदस्यहरूलाई ख्रिस्टमा आफ्नै दाजुभाइ दिदीबहिनीहरू जस्तै तपाईँले व्यवहार गर्नुभयो? के तपाईँले तिनीहरूको हेरचाह गर्नुभयो? के तपाईँले अरू विश्वासीको वास्ता गर्नुभयो? के तपाईँले उनीहरूसँग भेटघाट गर्नुभयो? के तपाईँले उनीहरूको निम्ति प्रार्थना गर्नुभयो? उनीहरूसँग कुरा गर्नुभयो? के तपाईँले उनीहरूलाई आफ्नो घरमा बोलाउनु भयो अथवा उनीहरूको घरमा जानुभयो? तपाईँले चर्चलाई कसरी हेरिराख्नु भएको छ? बाइबलको अनुसार त चर्च परमेश्वरको परिवार हो, अनि त्यो परिवारको हामी सदस्यहरू भनेपछि त्यो परिवारको सदस्यहरूसँग हाम्रो सम्बन्ध हुन आवश्यक छ। तपाईँ यसरी भन्न सक्नुहुन्छ कि म मेरो जीवनमा परमेश्वर मात्र चाहन्छु, म केवल ख्रिस्ट मात्र चाहन्छु, तर मलाई विश्वासीहरू चाहिँ मलाई मनै पर्दैन, अरू ख्रिस्टियन दाजुभाइ दिदीबहिनी मलाई चाहिँदैन। तपाईँ यसरी भन्नु सक्नुहुन्न, यसरी भन्नु भनेको म मेरो जीवनमा केवल म मेरो बाबा आमा चाहन्छु तर मेरो दाजुभाइ दिदीबहिनी चाहदिनँ। जब तपाईँ एउटा परिवारमा जन्मिनुहुन्छ, तपाईँसँग अलरेडी बोनसकृतमा त्यहाँ भएका दाजुभाइ दिदी तपाईँका जीवनको हिस्सा भएर आउँछन्। तपाईँले प्यारेन्ट्सलाई मात्र स्वीकार हुन्न, तपाईँले अरू दाजुभाइ दिदीबहिनीलाई पनि स्वीकार हुन्छ। मैले उदाहरण घरिघरि दिइरहन्छु, हाम्रो छोरी हिंसाको जन्म हुँदाखेरि हिंसाले केवल म बाबा मात्र चाहन्छु भनेर उसले भन्न सक्दैन, किनकि उसको जीवनमा त्यहाँ अलरेडी पहिले नै इथन र नेथन जस्ता दाजुभाइहरू छन्। त्यसरी नै जब हामी परमेश्वरको परिवारमा जन्माउँछौँ, हामी परमेश्वरको परिवारमा भएका अरू दाजुभाइ दिदीबहिनीहरूको त्यो परिवेशमा हामी जन्माउँछौँ, र हामी केवल परमेश्वरलाई मात्र स्वीकार्दैनौँ, हामी अरू दाजुभाइ दिदीबहिनीहरू पनि हामी स्वीकार्छौँ। खै तपाईँ चर्चमा नियमित रूपमा आउनुहुन्छ, तर तपाईँ चर्चको सदस्य होइन भने म तपाईँलाई यस परिवारको भाग हुन, हिस्सा हुन आग्रह गर्दछु। र यस परिवारमा, चर्चमा सामेल हुन पहिलो कदम भनेको सदस्यता कक्षा लिनु हो। त्यसैले अब अर्को सदस्यता कक्षा कहिले हुँदैछ ध्यान दिनुहोस् र सदस्यता कक्षा लिने योजना बनाउनुहोस्। हरेक ख्रिस्टियन विश्वव्यापी रूपमा परमेश्वरको विश्वव्यापी घरानासँग, परिवारसँग जोडिएको हुन्छ। तर जब तपाईँ कुनै स्थानीय चर्चमा समर्पित हुनुहुन्छ, प्रतिबद्ध हुनुहुन्छ, तब त्यो वास्तविकता व्यक्तिगत र देखिने बन्छ। चर्च परमेश्वरको परिवार, दोस्रो चर्च परमेश्वरको, दोस्रो सत्यता, द सेकेन्ड ट्रुथ, द चर्च बिलोङ्स टु गड। चर्च जीवित परमेश्वरको, यहाँ पावलले के भनेको छ तपाईँले देख्नुभयो 15 पदमा, परमेश्वर घरना भनिसकेपछि पावल के भन्छन्? जो जीवित परमेश्वरको मण्डली हो। चर्च परमेश्वरको, चर्च कुनै पास्टरको होइन, चर्च कुनै विश्वासीहरूको होइन, चर्च अगुवाको होइन, सदस्यहरूको होइन, चर्च कुनै सम्प्रदायको होइन, चर्च कुनै समाज संगठन परिषद वा राष्ट्रको होइन, चर्च परमेश्वरको, चर्चको मालिक परमेश्वर स्वयं हुनुहुन्छ। ख्रिस्टले आफ्नो रगत बगाएर चर्चलाई किन्नु भएको छ। हामी मध्ये धेरैजनाले परमेश्वरको घरानामा ठिकसँग व्यवहार नगर्नुको, कसरी चल्नु हामी नजान्नुको कारण भनेको एउटा यो हुनसक्छ कि हामीले यो सत्यतालाई बिर्सेका छौँ कि हामी परमेश्वरको चर्चका हिस्सा हौँ, जीवित परमेश्वरको चर्चका हिस्सा हौँ, अथवा यो चर्च जीवित परमेश्वरको। हामी प्राय चर्च हाम्रो जस्तो गरी व्यवहार गर्छौँ, हामी फुटानी लाउँछौँ होइन र कतिचोटि हामीले चर्चलाई केवल एउटा संस्थाको रूपमा, एउटा सामाजिक क्लबको रूपमा जस्तो गरी हामी व्यवहार गर्छौँ। कतिचोटि हामी चर्चको नेतृत्वको बारेमा झगडा गर्छौँ, चर्चको निर्णयहरूको विषयमा हामी झगडा गरिरहेको हुन्छौँ, चर्चको स्रोत साधनको विषयमा हामी लडिरहेको हुन्छौँ, हामी यसरी व्यवहार गरिरहेको हुन्छौँ कि मानौँ कि चर्चलाई निर्माण गर्ने हामी नै हो, यसको संस्थापक हामी नै हो, मानौँ कि चर्च हाम्रो उपलब्धि हो, हामीले हासिल गरेको अचिभ गरेको कुरा हो, तर होइन। यसो कसले स्पष्ट बताइदिनु भएको छ, आई विल बिल्ड माई चर्च, यसले भन्नुहोस् म मेरो चर्च यस चट्टानमाथि निर्माण गर्नेछु। क्रिस्टले म फलानाको चर्च, फलाना सम्प्रदायको चर्च, फलाना राष्ट्रको चर्च भन्नुहुन्न, तर म मेरो चर्च यस चट्टानमाथि निर्माण गर्नेछु। चर्चको मालिक परमेश्वर स्वयं हुनुहुन्छ, चर्चको मालिक ख्रिस्ट स्वयं हुनुहुन्छ। जब जब सतावट आउँछ, जब जब कुनै राजनीतिक यसले ख्रिस्टियनको विरुद्धमा बोल्छ, हामी प्राय आतिन्छौँ, हामी डराउँछौँ, हामी थुरथुर हुन्छौँ, मानौ कि संसारले, समाजले, सरकारले चर्चको अस्तित्व मेटिदिन सक्छ। होइन प्रियहरू, होइन, तिनीहरूले चर्चलाई केही गर्न सक्दैन। ख्रिस्ट आफैले प्रतीक गर्नुभयो चाहिँ नरकका द्वारहरू उहाँको चर्चको विरुद्धमा विजय हुने छैन। चर्च जीवित परमेश्वरको, जीवित भन्ने शब्दलाई ध्यान दिनुहोस्, चर्च मृत परमेश्वरको होइन, चर्च जीवित परमेश्वरको। चर्चको संरक्षण र चर्चको सुरक्षा हामीमा निर्भर गर्दैन, हामी जस्तो कमजोर मानिसहरूमा परमेश्वर भर पर्नुहुन्न। आफ्नो चर्चको संरक्षणको लागि परमेश्वरले नै आफ्नो चर्चको रक्षा गर्नुहुन्छ, उहाँले नै आफ्नो चर्चलाई संरक्षण गर्नुहुन्छ, उहाँले नै आफ्नो चर्चलाई सुरक्षित राख्नुहुन्छ। तपाईँ र म त आउँछौँ अनि जान्छौँ, पास्टरहरू परिवर्तन हुन्छन्, प्रतिस्थापित हुन्छन्, दे आर रिप्लेसेबल, पर्मानेन्ट होइन, पास्टरहरू आउँछन् जान्छन्, विश्वासीहरू वृद्ध हुन्छन्, मर्छन्, तर जीवित परमेश्वरको चर्च जबसम्म ख्रिस्ट फर्किआउनु तबसम्म रहिरहन्छ। तेस्रो सत्यता, चर्च सत्यको खाम्बो र जग हो। द चर्च इज द पिलर एन्ड द सपोर्ट अफ द ट्रुथ। के तपाईँले यो देख्नुभयो, यहाँनिर यो पदमा विचार गर्नुभयो, यहाँ चर्च परमेश्वरको घरना, जीवित परमेश्वरको मण्डली, पन्ध्र पद र सत्यको खाँबो र आडो भनेको छ। तेस्रो सत्यता, सत्यको खाँबो र आडो। तपाईँले खम्बाहरू देख्नुभएको छ होला, खम्बाहरू यहीँ देखिरहनु भएको छ, यो हलमा दुईवटा खम्बा देखिरहेको छ, अरू अदृश्य छन्, लुकिएको छन्, वालहरूले छोपिएको छ, ढाकिएको छन्। सो खम्बाहरूको काम के हो तपाईँलाई थाहा छ, खम्बाहरूले के गर्छ, पिल्लरले के गर्छ तपाईँलाई थाहा छ, पिल्लरले भवनलाई थाम्छ, टेवा दिन्छ, सपोर्ट गर्छ। यदि यो पिलरहरू थिएन भने यो भवन गडलाम्मै लड्छ। त्यसो भए चर्च सत्यको खाँबो, पिलर हुनुको अर्थ के हो? यसको अर्थ यो हो कि चर्चले सत्यतालाई थाम्ने काम गर्छ, चर्चले सत्यतालाई आविष्कार गर्दैन, चर्चले सत्यता निर्माण गर्दैन, संशोधन गर्दैन, परिवर्तन गर्दैन, तर चर्चले त्यो सत्यता, त्यो डिभाइन ट्रुथ, त्यो ईश्वरीय सत्यता, प्रकट गरिएको सत्यता, यहाँ यस पुस्तकमा पाइने सत्यतालाई यसलाई थाम्ने काम गर्छ, यसलाई होल्ड गर्ने काम, अपहोल्ड गर्ने काम गर्छ। जसरी एउटा समाधानले एउटा मैनबत्तीलाई अथवा कुनै 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 बत्तीलाई त्यसले थाम्ने काम गर्छ, देखाउने काम गर्छ, त्यसरी नै चर्चले सत्यतालाई थाम्ने काम गर्छ। चर्चले परमेश्वरको वचनलाई टेवा दिन्छ, अथवा चर्चले परमेश्वरको वचनको अथवा सत्यताको गवाही दिन्छ। यसको व्यावहारिक अर्थ हुन्छ, जब समृद्धिका सुसमाचारहरू फैलाउँछन् र उनीहरूले आफ्नो झुट त्यो होइन जङ्गलमा लाग्ने त्यो डढेलो जसरी फैलाउँछन्, त्यतिखेर ख्रिस्टको चर्च त्यो झुटा शिक्षाको विरोधमा खडा हुन्छ र साँचो बाइबलले सुसमाचार घोषणा गर्दछ। जब जब आफूलाई अगमवक्ता र प्रेरित भन्नेहरूले आफ्नो झुट फैलाउँछ, चर्चले परमेश्वरको वचनलाई घोषणा गर्छ। सत्यताको, सत्यको जग हुनु अर्थ थियो। जब संसारले पवित्र धर्मशास्त्र विपरीतका अभ्यासहरूलाई प्रबोधन गर्छ, बढुवा दिन्छ, हौसला दिन्छ। जस्तै समलैङ्गिक विवाह, गर्भपतन, लैङ्गिक परिवर्तन वा बहुविवाह, चर्चले यी झुटहरूको विरोध गर्छ। चर्चले घोषणा गर्छ, नलजाई नदकाई निडरका साथ, साहसका साथ, कि विवाह एक पुरुष र एक स्त्री बिचमा हुनुपर्छ। गर्भपतन, हत्या हो, यो पाप हो, यो रोकिनुपर्छ। आफ्नो लिङ्ग परिवर्तन गर्नु, पुरुष स्त्री बन्नु, स्त्री पुरुष बन्नु, बहुविवाह, यो पाप हो र यसको नतिजा डरलाग्दो छ। यदि प्रस्ताव गरिएन र ख्रिस्टमाथि विश्वास गरेन भने अनन्त, यसले अनन्त दण्ड निम्ति आउँछ। चर्च सत्यको पिल्लर हो, खाँबो हो। बाइबलले सत्यतालाई साहसी भई अधिक रूपमा घोषणा गर्ने जीवित परमेश्वरको चर्चको जिम्मेवारी हो। यदि चर्चले परमेश्वरको वचनको सत्यतालाई दरिलो गरी पक्रिराखेन भने र मानिसहरूको विचारलाई अपनाउन थाल्छ भने, यदि संस्कृतिलाई र सन्दर्भकरणलाई बढी उनीहरूले जोड दिन्छ भने, र यदि चर्च विवाह, यौन वा लिङ्ग जस्ता मुद्दाहरूमा कूटनीतिज्ञ बन्छ, होइन घुमाउरो कुरा गर्न थाल्छ, बाइबलले जे भन्छ त्यो गर्न थाल्दैन, घुमाउरो कुरा गर्न थाल्छ, एकदमै कूटनीतिज्ञ हुन थाल्छ र संस्कृति र समाजलाई खुसी पार्न धर्मशास्त्रसँग सम्झौता गर्छ भने, चर्चले अस्तित्वमा रहने आफ्नो अधिकारलाई गुमाउँछ। त्यो चर्चलाई चर्च भन्नै मिल्दैन। त्यसो भए चर्चले सत्यलाई कसरी थामिराख्छ, व्यावहारिक रूपमा हामी कसरी सत्यलाई थामिराख्छौँ? हाउ डु वी प्र्याक्टिकली अपहोल्ड द ट्रुथ? हामी कसरी व्यावहारिक रूपमा सत्यको रक्षा गर्छौँ? पहिलो, चर्चको रूपमा परमेश्वरको वचनको व्याख्यात्मक प्रचारमा आफूलाई समर्पित गरेर चर्चले सत्यलाई थामिराख्ने काम गर्छ, जोगाइराख्ने काम गर्छ। यसको अर्थ हामी केवल हामीलाई मनपर्ने बाइबलको पदहरूमा त, हाम्रो फेभरेट बाइबलको भर्सेसहरू मात्र हामी प्रचार गर्दैनौँ, हामी केवल दशंसाको बारे मात्र प्रचार गर्दैनौँ, हामी केवल आशिष बारे मात्र प्रचार गर्दैनौँ, हामी केवल विश्वासको बारे मात्र प्रचार गर्दैनौँ, तर हामी परमेश्वरको सम्पूर्ण अभिप्राय, परमेश्वरको सम्पूर्ण इच्छा, परमेश्वरको सम्पूर्ण उद्देश्य प्रचार गर्छौँ। हामी सम्पूर्ण बाइबलले प्रचार गर्छौँ। यस बाइबललाई हामी पद पद गरेर, अध्याय अध्याय गरेर, पुस्तक पुस्तक गरेर, निरन्तर र सम्झौता बिना घोषणा गर्छौँ, जसरी हामी अहिले गरिरहेका छौँ। यदि त्यसो गर्न छोड्यो भने चर्चले सत्य थाम्न चुक्नेछ, चर्च सत्यको पिलर हुन चुक्नेछ। यदि तपाईँ आज यहाँ नयाँ हुनुहुन्छ, पहिलोचोटि हुनुहुन्छ भने तपाईँलाई यो थाहा होस् कि हामीले आज प्रचार गर्नको लागि यो खण्ड छानेको होइन। तपाईँलाई थाहा होस् हामी त यस पत्रको सुरुबाटै एक अध्यायको एक पदबाटै नै हामी लगातार प्रचार गर्दै आएका छौँ। आज हामी तिन अध्यायको यहाँनिर 14-15-16 पदमा आइपुगेका छौँ र यो नसकिन्जेल हामी निरन्तर प्रचार गर्नेछौँ। हुन त बिचमा केही ग्यापहरू हुन्छ, अरू प्रचारकले प्रचार गर्नुहुन्छ, तर यो पत्रलाई हामी निरन्तरता दिनेछौँ। हामी यसो किन गर्छौँ? किनभने परमेश्वरले हामीलाई दिनुभएको सम्पूर्ण सत्य, परमेश्वरको सम्पूर्ण अभिप्राय समाविष्ट भएको यस पुस्तकलाई जान्न चाहन्छौँ। हामी यो पुस्तकमा के लेखिएको छ त्यो जान्न चाहन्छौँ, परमेश्वर के बोल्नुभएको छ त्यसँग हामी परिचित हुन चाहन्छौँ। र मलाई आशा छ, मलाई विश्वास छ, तपाईँहरू यहाँ मलाई सुन्न आउनु भएको छैन, आज परमेश्वरले मेरो लागि फलाना अभिषिक्त जन्मबाट के बोल्दै हुनुहुन्छ भनेर तपाईँ आउनु भएको छैन, तर आज परमेश्वर आफ्नो वचनद्वारा के बोल्दै हुनुहुन्छ भनेर तपाईँ आउनु भएको छ। र मेरो जिम्मेवारी भनेको यो पुस्तकमा लेखेको कुरा तपाईँलाई बताइदिनु। म यहाँ क्रिएटिभ हुनलाई म उभिएको छुइनँ, सृजनशील बन्नलाई, आफ्नो खुबी देखाउनलाई म उभिएको छुइनँ, म यहाँ जे लेखेको छ त्यो बताइदिनलाई, तपाईँले बुझ्ने भाषामा उदाहरणहरू दिएर यसलाई व्याख्या गरेर बताइदिनलाई उभिएको छु, खडा भएको छु। र यहाँ उभिने प्रत्येक पास्टर प्रचारकहरूले पनि त्यसै गर्नुहुन्छ। यहाँ लेखिएको यो पुस्तकमा लेखिएको परमेश्वर वचनको सत्यता थामिराख्ने काम चर्चको, र त्यो काम हामी चर्चको पुल्पिटबाट परमेश्वर वचन व्याख्यात्मक रूपमा प्रचार गरेर गर्दछौँ। सम्पूर्ण सत्यता जानेर मात्र हामी चर्चको रूपमा यसलाई घोषणा गर्न र रक्षा गर्न सुसज्जित हुन सक्छौँ। त्यसैले व्याख्यात्मक प्रचारमा प्रतिबद्ध हुन समर्पित हुन आवश्यक छ। त त्यति नै पर्याप्त छैन, हामीले परमेश्वरको वचनलाई व्याख्यात्मक रूपमा सुन्नमा पनि आफूलाई समर्पित गर्नुपर्छ। यहाँबाट प्रचार भएर मात्र केही हुनेवाला छैन, त्यहाँबाट तपाईँहरू बसेको ठाउँबाट पनि जसरी प्रचार त्यसरी त्यसलाई सुन्नुपर्ने हुन्छ। आफ्नो आफ्नो हिसाबले बुझ्न मिल्दैन, जसरी बुझ्नुपर्ने हुन्छ बाइबललाई। बाइबलको मिनिङ एउटै हुन्छ, अर्थ एउटै हुन्छ, प्रत्येक खण्डमा एउटा अर्थ हुन्छ, त्यो अर्थलाई सबैले एउटै बुझ्नुपर्ने हुन्छ। आफू आफूलाई हामी कसरी बुझ्यौँ, तपाईँलाई कसरी बुझ्नु, तपाईँले ककले कसरी बुझ्नु, पवित्र आत्माले फरक फरक अर्थ दिनुभयो होला, हामी मनन गरौँ भनेर भनेको सुन्छौँ प्रायः। होइन, पवित्र आत्माले परमेश्वर वचनको एउटै अर्थ दिनुहुन्छ, त्यो अर्थ प्रचारकले बुझाउने काम उसको जिम्मेवारी हो, र प्रति विश्वासीले त्यो अर्थ सुन्ने बुझ्ने अनि त्यो अनुसार जिउने जिम्मेवारी हो। त्यसकारण हामी यहाँ भेला भएका छौँ र परमेश्वरको वचनलाई विश्वासयोग्य रूपमा व्याख्यात्मक श्रोता भएर सुन्नमा हामी आफूलाई प्रतिबद्ध गर्नैपर्ने हुन्छ। यसको अर्थ तपाईँ वचन सुन्नलाई तयार भएर आउनुपर्ने हुन्छ, प्रियहरू तयार भएर आउनुपर्ने हुन्छ। व्यावहारिकमा यसको अर्थ हुन्छ तपाईँ शुक्रबार राति चाँडै सुत्नुपर्ने हुन्छ, चाँडै ओछ्यानमा जानुपर्ने हुन्छ, र शनिबार बिहानै उठ्नुपर्ने हुन्छ। बिहानै उठेर तपाईँ चर्च आउनुभन्दा अगाडि आज के प्रचार हुँदैछ त्यो पढ्नुपर्ने हुन्छ, प्रार्थना गर्नुपर्ने हुन्छ, तपाईँ आराम लिएर निन्द्रा पुर्याएर तपाईँ चर्च आउनुपर्ने हुन्छ, ताकि तपाईँले सम्पूर्ण ध्यान परमेश्वरको वचनमा दिन सक्नुभएको होस् र सेवाको समयमा तपाईँ नसुत्नु भएको होस्। त्यो तयारी हुनुपर्छ। यो हप्ताभरि जस्तै आज हामी छुट्छौँ जान्छौँ, भोलिदेखि अब नेक्स्ट स्याटरडे सरको शनिबार नआइन्जेलसम्म तपाईँले आफूलाई त्यो वचन सुन्नको लागि तयार गर्नुपर्ने हुन्छ। साथै ढोकाबाट बाहिर निस्किने बित्तिकै वचन नबिर्सियोस् भनेर तपाईँ सेवा यो पछि अरू विश्वासीहरूसँग वचनको बारेमा कुरा गर्नुपर्ने हुन्छ। आज वचन के बुझ्नुभयो, के आशिष पाउनु, कसरी प्रार्थना गर्नु, चर्च पछि चर्चको रूपमा हामी सत्यलाई यसरी थामी राख्छौँ, रक्षा गर्छौँ, परमेश्वर वचनको व्याख्यात्मक प्रचार प्रतिबद्ध भएर र परमेश्वर वचनको व्याख्यात्मक श्रोता बन्नमा प्रतिबद्ध भएर र व्यक्तिगत रूपमा हामी परमेश्वर वचनलाई यो सत्यतालाई विश्वास गरेर हामी प्रत्येकले विश्वास गरेर यो सत्यतालाई जानेर आज्ञा पालन गरेर यसलाई व्यवहारमा उतारेर सत्यतामा डुबेर आफ्ना छिमेकीहरूलाई आफ्नो मित्रहरूलाई यो सत्यता घोषणा गरेर हामी सत्यतालाई थामी राख्छौँ र रक्षा गर्छौँ। तब हामीले सोध्दै पनि प्रश्न यो कुन सत्यता, कुन सत्य कुरा भइरहेको छ यहाँ। बाइबलमा लेखिएको सबै कुरा सत्य छन्, सत्य एक व्यापक शब्द हो, यो बृहत् शब्द हो, यसको यो धेरै फराकिलो छ, यो शब्द ठुलो छ, तर कुन सत्य। जब हामी सत्यको हामी विशेष जब हामी एउटा चर्चले थामिराख्नुपर्ने त्यो विशेष सत्यको बारेमा कुरा गर्छौँ, हामी यीशु ख्रीष्टको सुसमाचारको बारेमा कुरा गरिरहेको हुन्छौँ। म फेरि दोहोऱ्याउन चाहन्छु, जब हामी चर्चले थामिराख्नुपर्ने त्यो सत्यको बारेमा कुरा गर्छौँ, विशेष हामीले त्यो प्रेरितीय सुसमाचारको बारेमा हामी कुरा गरिरहेको छौँ। र आजको दोस्रो वचनको दोस्रो बुदामा हामी यो कुरा देख्छौँ, चर्चले के विश्वास गर्छ। आजको वचनको दोस्रो बुदा चर्चले के विश्वास गर्छ, पद 16 तपाईँ मसँग हेर्नुहोस् न, पद 16 हामी स्वीकार गर्दछौँ कि हाम्रो विश्वासको रहस्य अति महान छ, उहाँ स्वयं शरीरमा प्रकट हुनुभयो, पवित्र आत्माद्वारा धर्मी ठहरिनुभयो, स्वर्गदूतहरूबाट देखिनुभयो, जाति जातिहरूका माझमा प्रचारिनुभयो, संसारमा विश्वास गरिनुभयो, महिमामा माथि उचालिनुभयो। चर्चले के विश्वास गर्छ, स्वरपद, चर्चले स्वरपद विश्वास गर्छ। यो सुसमाचारको सारांश हो, यो सुसमाचारको सारांश एकदमै ब्युटिफुल सारांश हो। यो त यस्तो भजन थियो जुन प्रारम्भिक चर्चले गाउने गर्छ, आजको भजनसँग तुलना गर्नुहोस् न, यो भजन कति तपाईँले फरक भेटाउनुहुन्छ। सो पदस्वरमा पावलले एसपिसीको चर्चले साथै संसारभरि रहेका ख्रिस्टका चर्चहरूले सामूहिक रूपमा अङ्गीकार गरेको सत्य नै विश्वासको रहस्य भनेर यहाँ बताएका हामी देख्छौँ। विश्वासको रहस्य हो, बाइबलमा रहस्य शब्दले सधैँ लुकिरहने कुनै गोप्य कुरालाई सङ्केत गर्दैन, बरु यसले कुनै समय लुकेको तर अब प्रकट गरिएको एक ईश्वरीय सत्यलाई सङ्केत गर्छ रहस्यले। र यो रहस्य जुन ईश्वरीय सत्य हो, हामी विश्वास गर्छौँ, हामी अङ्गीकार गर्छौँ, त्यो प्रभु येशू ख्रीष्टको बारेमा रहेको सत्यता हो। यो नै सुसमाचार हो, अर्को शब्द मनपर्दा जुन चर्चले घोषणा गर्छ। र यस पदमा येशू ख्रीष्टको सुसमाचारलाई लगभग 6 वाक्यांशमा यहाँ प्रस्तुत गरिएको छ। अर्को शब्द भन्नुपर्दाखेरि चर्च ख्रिस्टको बारेमा 6 सत्यताहरू विश्वास गर्छ, चर्चले के विश्वास गर्छ? छवटा सत्यताहरू, ख्रिस्ट सम्बन्धी छवटा सत्यताहरू। पहिलो सत्यता यहीँ लेखेको छ, तपाईँलाई नयाँ फेरि क्रिएटिभ कुनै बुदा दिनेवाला छ नि, यहाँ जे लेखेको छ त्यही दिनेवाला छ। ख्रिस्ट शरीरमा प्रकट हुनुभयो, पहिलो सत्यता ख्रिस्ट शरीरमा प्रकट हुनुभयो। सो वाट द चर्च बिलिभ्स, नम्बर वान, क्राइस्ट वाज रिभिल्ड, क्राइस्ट वाज मेनिफेस्टेड इन द फ्लेस। चर्चले विश्वास गर्ने पहिलो सत्यता यो हो। यो एकदमै महत्त्वपूर्ण सत्यता हो। यो ख्रिस्ट शरीरमा प्रकट हुनुभयो भन्ने सत्यता एकदमै खास छ, यो महत्त्वपूर्ण छ। ख्रिस्टको देहधारणको यो सिद्धान्त यस्तो सिद्धान्त हो जसमाथि क्रिस्चियन विश्वास अडिएको छ। यो यस्तो सत्यता हो जसले साँचो क्रिस्चियन विश्वासलाई झुटाबाट अलग गर्दछ। धेरै झुटो शिक्षकहरू यही सिद्धान्तमा चुकेको छ। यहोवाका साक्षीहरूले परमेश्वर मानव शरीरमा देहधारण हुनुभएको कुरालाई अस्वीकार गर्छ। यहोवा विटनेस तपाईँले नेपालमा पनि छ्याप छ्याप्ती तपाईँले पाउनुहुन्छ। उनीहरू येशु ख्रीष्ट सर्वशक्तिमान परमेश्वर हुनुहुन्छ भन्ने कुरा अस्वीकार गर्छन्। बरु येशु ख्रीष्ट त केवल एक सृजित प्राणी मात्र हुनुहुन्छ भन्ने उनीहरू दावी गर्छन्। तर ख्रीष्टको साँचो चर्चले यो विश्वास गर्दछ कि परमेश्वरको पुत्र येशु ख्रीष्ट शरीरमा देखा पर्नुभयो, अनन्तका परमेश्वर मानिस बन्नुभयो। येशु परमेश्वर मात्र हुनुहुन्थ्यो भन्नु पर्याप्त छैन, येशु मानिस मात्र हुनुहुन्थ्यो भन्नु पनि पर्याप्त छैन। हामीले दृढतापूर्वक यो स्वीकार गर्नुपर्छ, यसरी भन्नैपर्छ कि येशु 100% परमेश्वर र 100% मानिस दुवै हुनुहुन्थ्यो। उहाँ ईश्वर मानव, गड म्यान हुनुहुन्छ। एउटै व्यक्तिमा पूर्ण रूपमा ईश्वर र पूर्ण रूपमा मानव हुनुहुन्छ। यो कुरा तपाईँले आफ्नो दिमागमा राखिराख्नुहोस्। येशु ख्रीष्टको दुई स्वभावहरू उहाँको एउटै व्यक्तिमा एकीकृत छन्। एउटै व्यक्तिमा ईश्वर, शास्त्रीय भाषामा यसलाई हाइपोस्टेरिक युनियन भन्दछ, जसको नेपाली अनुवाद हुन्छ कि दि स्वाभाविक एकता। येशु ख्रीष्टको एउटा व्यक्तिमा दुईवटा स्वभावहरू छ। हामी प्रत्येक व्यक्तिको एउटै स्वभाव हुन्छ, हामीसँग दुईवटा स्वभाव छैन, हामीसँग एउटै स्वभाव हुन्छ। तर येशु ख्रीष्टमा मानव स्वभाव थियो अनि येशु ख्रीष्टमा परमेश्वर स्वभाव थियो, र अहिले पनि येशु ख्रीष्टमा यी दुवै स्वभावहरू छन्। यद्यपि उहाँ महिमित पारिनुभएको छ, सो जसले येशु ख्रीष्टको व्यक्तिमा भएको परमेश्वरको प्रकटीकरणलाई, त्यो देहधारणलाई अस्वीकार गर्छ, त्यो हेरेटिक हो, त्यो झुटो शिक्षा हो। यो कुरामा हामी क्लियर हुनुपर्छ। पहिलो शताब्दीमा प्रारम्भिक चर्चले इन्कार गरे जस्तै आज पनि हामीले झुटो शिक्षकहरूलाई इन्कार गर्नुपर्छ। एरियन झुटो शिक्षालाई उनीहरूले ठाडै अस्वीकार गरेको थियो, त्यसको आज हामी ज्या उठ्ने जस्ता नामहरूबाट चिन्छौँ, त्यसका सन्तानहरू होइन, पुस्ताहरू। आजको समाजमा हामीले पनि यो पहिलो शताब्दीको चर्च चाहिँ हामीले सत्यतालाई स्वीकार गरेर झुटलाई इन्कार गर्नुपर्ने हुन्छ। सो येशु ख्रीष्ट परमेश्वरभन्दा कम हुनुहुन्न, प्रियहरू परमेश्वरभन्दा सानो हुनुहुन्न, वा परमेश्वरभन्दा सानो दर्जाको हुनुहुन्न, उहाँको लेभल फरक छैन, उहाँ परमेश्वरको बराबरी हुनुहुन्छ। फिलिपी 2 अध्यायले के भन्छ, अघि भर्खर हामीले पढ्दै थियौँ, परमेश्वरको स्वरूपमा भएर पनि उहाँले परमेश्वरको बराबरी हुने कुरालाई एउटा पक्री राख्ने वस्तु जस्तो ठान्नु भएन, तर आफूलाई रित्याएर, यसको अर्थ परमेश्वर बन्न छाडेर भन्नु खोजेको होइन, तर आफूलाई रित्याएर कमाराको धारण गरेर, त्यो अर्थमा उहाँले आफूलाई रित्याउनु भयो, उहाँ जे हुनुहुन्थेन त्यो बन्न उहाँले सुरु गरेर उहाँले आफूलाई रित्याउनु भयो, जे हुनुहुन्थ्यो त्यो बन्न छाडेर होइन, तब मनुष्य भएर उहाँ जन्मनुभयो। र यहाँ प्रकट भन्ने शब्द येशु नै, येशु पहिलेदेखि अस्तित्वमा हुनुहुन्थ्यो भनेर देखाउँछ। प्रकट बुझ्नु भाइ, प्रकट रिभिल्ड भन्नुहोस्, मेनिफेस्टेड भन्ने शब्द, यसको अर्थ उहाँ पहिलेदेखि नै हुनुहुन्थ्यो, तर प्रकट भएको चाहिँ 2000 वर्ष पहिले हो। उहाँको अस्तित्व बेथलेहेममा सुरु भएको थिएन, प्रियहरू, बेथलेहेमको गाईको गोठबाट सुरु भएको थिएन, उहाँ सधैँ हुनुहुन्थ्यो, सधैँ हुनुहुन्थ्यो। परमेश्वर अनन्त पुत्र येशुको सधैँ अस्तित्वमा हुनुहुन्थ्यो, उहाँ 2000 वर्ष अघि मात्र अस्तित्वमा आउनुभएको हुन। त्यही पनि परमेश्वरको सिद्ध योजना, उहाँ 2000 वर्ष अघि पूर्ण रूपमा मानव बन्नुभयो, मानिस बन्नुभयो। अदृश्य परमेश्वर येशु ख्रीष्टको व्यक्तिमा दृश्य देख्न देख्न मिल्ने, छाम्न मिल्ने, सुन्न मिल्ने बन्नुभयो। त्यसकारण त पहिले यो नाममा हामीलाई प्रेरितले गवाई दिन्छ कि उहाँ परमेश्वरबाट आउनुभएको पुत्र हुनुहुन्थ्यो, उहाँलाई हामीले देख्यौँ, छोयौँ, उहाँसँग हामी थियौँ, उहाँ प्रेत हुनुहुन्थेन, उहाँ कुनै दूत हुनुहुन्थेन, उहाँ परमेश्वर स्वयं शरीरमा प्रकट हुनुभएको थियो। तर ख्रिस्त शरीरमा प्रकट हुनुभयो तापनि उहाँ पाप रहित हुनुहुन्थ्यो, उहाँमा कुनै पाप थिएन। उहाँले हाम्रो मानव स्वभावमा भाग लिनुभयो, तैपनि उहाँले हाम्रो पापी स्वभावमा भाग लिनु भएन। यो कुरा हामीले बुझ्नुपर्ने हुन्छ। तर ख्रिस्त किन मानिस बन्नु पर्थ्यो, किन उहाँ शरीरमा प्रकट हुनु पर्थ्यो, किन परमेश्वर मानिसको रूपमा यस पृथ्वीमा आउनु पर्थ्यो? यीशु ख्रिस्त प्रियहरू, परमेश्वरको पुत्र, हाम्रो प्रतिनिधित्व गर्नको लागि, हाम्रो प्रतिनिधि हुनको लागि हामी मध्येको बन्नु पर्थ्यो। द न्यू सिटी क्याटेकिजम भन्ने एउटा छ, तपाईँलाई पनि भनिसकेको छु, न्यू सिटी क्याटेकिजम यो प्रश्नोत्तर एउटा तरिकाले यो ठुलाहरूलाई र बच्चालाई यो बाइबलको सत्यता सिकाउने एउटा यो तरिका हो। र प्रश्न नम्बर 22 यस्तो लेखिएको छ, उद्धारकर्ता साँच्चै मानिस किन हुनुपर्छ, मानिस किन बन्नुपर्छ? यसको जवाफ हुन्छ, ताकि उहाँले आफ्नो मानव स्वभावमा हाम्रो तर्फबाट सम्पूर्ण व्यवस्थाको उत्तम रूपमा उहाँले सम्पूर्ण व्यवस्था उत्तम रूपमा पालन गर्न सकुन् र मानव पापको दण्ड भोग्न सकुन्। यो छोराछोरीलाई तपाईँले रटाउन सक्नुहुन्छ, यो अङ्ग्रेजीमा छ, नेपालीमा पनि सायद चाँडै आउँदैछ। हामीले हाम्रो छोराछोरीलाई पढाइरहेको छौँ र इथनले लगभग 30-32 प्रश्नको उत्तर दिन सक्छ अलरेडी, र यो 22 उसलाई रटाउनले मलाई पनि कण्ठस्थ भएको, यो 22 कण्ठ भएको प्रश्न हो, कण्ठस्थ भएको प्रश्न हो। सो अभिभावकहरू छोराछोरीलाई वचन दिनुहोस् र ख्रिस्टको देहधारण सम्बन्धी सत्यताहरू दिनुहोस्। उनीहरूको हातमा मोबाइलको ठाउँमा वचन राखिदिनुहोस्, म तपाईँलाई औषध दिन चाहन्छु। दोस्रो गोरन्थी 5:21 भन्दछ, तर पाप नचिन्नु हुनेलाई परमेश्वरले हाम्रा खातिर पाप बनाउनु भयो, ताकि हामी उहाँमा परमेश्वरको धार्मिकता बन्न सकौँ। सुप्रियहरू, पाप र विद्रोहले टुटेको परमेश्वरको हाम्रो सम्बन्ध, मानिस बन्नुहुने, शरीरमा प्रकट हुनुहुने येशु ख्रिस्टको सिद्ध बलिदानद्वारा पुनस्थापित भएको छ। र दोस्रो सत्यता, ख्रिस्ट आत्माद्वारा धर्मी ठहरिनु भयो। द सेकेन्ड ट्रुथ, क्राइस्ट वाज भिन्डिकेटेड बाई द स्पिरिट। सुरुमा यो कुरा बुझ्न अलिक कठिन लाग्न सक्छ, किनकि स्वाभाविक रूपमा एउटा प्रश्न हुनसक्छ कि ख्रिस्टलाई किन धर्मी ठहरिरहनु पर्थ्यो, कि ख्रिस्ट पहिले नै धर्मी हुनुहुन्थेन र हो येशुलाई आफ्नै कारणले गर्दाखेरि धर्मी ठहरिरहनु आवश्यक थिएन। परमेश्वरको पुत्रको रूपमा उहाँ निष्पाप, उहाँ सिद्ध र पूर्ण रूपमा धर्मी हुनुहुन्थ्यो, उहाँ जीवनको ज्योति हुनुहुन्छ, सत्यताको सत्य र परमेश्वरका परमेश्वर हुनुहुन्छ, त्यही पनि आफ्नो मानव स्वभावमा उहाँलाई अनुभवद्वारा धर्मी प्रमाणित गरिनु पर्थ्यो। यो उहाँमा धार्मिकताको कमी भएकोले होइन, तर उहाँको सिद्ध आज्ञाकारिता सार्वजनिक रूपमा प्रकट र प्रमाणित हुनुपर्ने भएको कारणले गर्दाखेरि हो। अनुभवको रूपमा ख्रिस्ट धर्मी घोषित हुनु पर्थ्यो, र येशु ख्रिस्ट पवित्र आत्माद्वारा दुई तरिकाले धर्मी ठहरिनु भयो, दुई तरिकाले, पहिले उहाँको जीवन र मृत्युमा उहाँ धर्मी ठहरिनु भयो, र दोस्रो उहाँको पुनरुत्थानमा धर्मी ठहरिनु भयो। उहाँको जीवन र मृत्युमा येशुले पृथ्वीमा आफ्नो सम्पूर्ण समयभरि सिद्ध र आज्ञाकारी जीवन बिताउनु भयो। उदाहरणको लागि बप्तिस्मापछि स्वर्गबाट एउटा आवाज आयो, यिनी मेरा प्रिय पुत्र हुन् जसमा म अति प्रसन्न छु। त्यसपछि तुरुन्तै उहाँलाई आत्माले उजाड स्थानमा लानुभयो र उजाड स्थानमा येशु ख्रिस्टले 40 दिन र 40 रातसम्म शैतानद्वारा उहाँले परीक्षा भोग्नुभयो। तर त्यस सबै परीक्षाको क्षणमा पनि ख्रिस्ट पाप रहित हुनुहुन्थ्यो, उहाँको सम्पूर्ण जीवनमा येशुले कहिले पाप गर्नु भएन, उहाँले कुनै दुष्ट विचार उहाँले राख्नु भएन, कुनै छलपूर्ण कार्य गर्नु भएन। ख्रिस्टले कुनै पाप गर्नुभयो, शरीरमा मानिस जस्तै हामी सबै प्रकट हुनुभयो, तर उहाँ निष्पाप हुनुहुन्थ्यो। जहाँ सम्पूर्ण मानिस जाति असफल भयो, आदमदेखि सुरु भएर इस्रायल हुँदै र हामी प्रत्येक समेत, त्यहाँ ख्रिस्ट पूर्ण रूपमा सफल हुनुभयो। उहाँले व्यवस्थाको सम्पूर्ण आज्ञाहरू पालन गर्नुभयो। यीशुले आफै भन्नुहुन्छ, म व्यवस्था रद्द गर्नलाई होइन तर त्यसलाई पुरा गर्न आएको हो, र उहाँले सम्पूर्ण व्यवस्था पुरा गर्नुभयो, उहाँले सम्पूर्ण धार्मिकता पुरा गर्नुभयो, उहाँले आफ्नो जीवनको हरेक क्षणमा पिताको इच्छालाई पूर्ण रूपमा पुरा गर्नुभयो। उहाँले गेत्सेमनीको बगैँचामा हे मेरा पिता हुनसक्छ भने कोचर मबाट हटाइदिनुहोस् भने प्रार्थना गर्दा पनि उहाँले आफ्नो पिताको इच्छालाई पहिलो स्थान दिनुभयो, र अन्त्यमा उहाँले आफ्नो प्रार्थनालाई यी निर्णायक शब्दहरूको साथ अन्त्य गर्नुभएको छ, टुङ्ग्याउनु भएको छ, तरै पनि मैले इच्छा गरेँ जस्तो होइन तर तपाईँले इच्छा गर्नुभए बमोजिम होस्। यसुले बारम्बार यसरी घोषणा गर्नुभयो, मलाई पठाउनु हुनेको इच्छाअनुसार गर्नु र उहाँको काम पुरा गर्नु नै मेरो भोजन हो। पिताको इच्छा ख्रिस्टले आफ्नो मानिसहरूको लागि दुःख भोग्नु र क्रुसमा मर्नु थियो, र ख्रिस्टले त्यो इच्छालाई उत्तम रूपमा पुरा गर्नुभयो। अन्तत उहाँ हाम्रो तर्फबाट उहाँ क्रुसमा मर्नुभयो, हामीले पाउनुपर्ने दण्ड उहाँले आफूमाथि लिनुभयो, र ख्रिस्ट मृत्युसम्म आज्ञाकारी हुनुभयो र पवित्र आत्माद्वारा उहाँ धर्मी ठहरिनुभयो। सो यीशु ख्रिस्ट पवित्र आत्माद्वारा दुई तरिकाले धर्मी ठहरिनुभयो, पहिलो उहाँको जीवन र मृत्युमा, र दोस्रो उहाँको पुनरुत्थानमा। यीशु ख्रिस्टको पुनरुत्थानमा पनि उहाँ पवित्र आत्माद्वारा धर्मी ठहरिनु भएको छ। यीशु ख्रिस्टको पुनरुत्थानमा यीशु ख्रिस्टको हामी यीशु ख्रिस्टको भिन्डिकेसन अथवा उहाँ धर्मी ठहरिनु भएको कुरा हामी स्पष्टसँग देख्दछौँ। पुनरुत्थान, ख्रिस्टको पुनरुत्थान, ख्रिस्टियन विश्वासको जग हामीलाई थाहा छ। पुनरुत्थान बिना ख्रिस्टियन विश्वास कतै पनि नपुग्ने धर्म हो यो, यसले केही फाइदा दिँदैन। यदि त्यहाँ पुनरुत्थान थिएन भने पुनरुत्थान बिना हामीले गर्ने सबै बलिदान, ख्रिस्टको नाममा हामीले भोग्ने सबै कष्ट पीडा, हामीले त्याग्ने सबै पाप र हाम्रो सम्पूर्ण आज्ञाकारी जीवन व्यर्थक हुने थियो, अर्थहीन हुने थियो, हाम्रो प्रचार व्यर्थ हुने थियो, हाम्रो विश्वास पनि व्यर्थ हुने थियो, र हामी अझसम्म पनि हाम्रो पापमा हुने थियौँ, र हामी सबै मानिसहरूभन्दा बढी दयनीय हुने थियौँ। तर वास्तवमा ख्रिस्ट मृतकहरूबाट पुनर्जीवित भइ उठ्नु भएको छ, र पुनरुत्थानको कारणले ख्रिस्टको नाममा हामीले गर्ने हरेक कुराको अब अनन्त मूल्य छ, अनन्त महत्त्व छ। तर प्रियहरू, पुनरुत्थान हाम्रो भविष्यको आशा मात्र होइन, यो त ख्रिस्ट साँच्चै धर्मी हुनुहुन्छ भन्ने प्रमाण पनि हो। उहाँ पतित मानिस जस्तै सधैँ मरिरहन सक्नु भएन, ख्रिस्टलाई मृत्युबाट जीवित पारेर पवित्र आत्माले यो प्रमाणित गर्नुभयो कि परमेश्वरले ख्रिस्टमा हाम्रो निम्ति ख्रिस्टको प्रयास बलिदानलाई स्वीकार गर्नुभयो, र यीशु ख्रिस्ट वास्तवमा सिद्ध र धर्मी हुनुहुन्छ। र त्यसको सत्यता, ख्रिस्ट स्वर्गदूतहरूद्वारा देखिनुभयो। क्राइस्ट वाज सिन बाई एन्जल्स, थर्ड ट्रुथ, क्राइस्ट वाज सिन बाई एन्जल्स। चर्चले पुष्टि गर्ने यीशु ख्रिस्टको तेस्रो सत्यता यही हो, ख्रिस्टलाई स्वर्गदूतले देखे, यो देखे अथवा देखिए, देखिनुभयो भन्ने शब्दलाई भेटिनुभयो अथवा अवलोकन गरिनुभयो, सेवा गरिनुभयो, सेवा टहल गरिनुभयो भनेर बुझ्न सकिन्छ। सिनलाई त्यसरी बुझ्न सक्छु, यसलाई देखे भने यसरी देखिपठाएको भन्ने अर्थ मात्र होइन, तर त्यो देखेर उहाँलाई सेवा टहल गरेको, उहाँलाई भिजिट गरेको भनेर पनि हामी बुझ्न सक्छौँ। फेरि पनि यहोवाका साक्षीले यीशु ख्रिस्ट स्वर्गदूतहरूमध्ये एक हुनुहुन्थ्यो भनेर उनीहरूले सिकाउँछन्। सायद उहाँ प्रधान दूत मिखायल हुनुहुन्थ्यो भनेर सिकाउँछन्, जो पछि मानिस बन्नुभयो भने दावी गर्छ। तर ख्रिस्टको साँचो चर्चले यो शिक्षालाई अस्वीकार गर्छ र यो कुरालाई पुष्टि गर्छ, यो कुष्ठालाई, यो कुरालाई स्वीकार गर्छ, अङ्गीकार गर्छ कि ख्रिस्ट स्वर्गदूत हुनु नथ्यो, तर स्वर्गदूतहरूका पनि उहाँ सृष्टिकर्ता हुनुहुन्थ्यो जसले तिनीहरूलाई आफ्नो सेवक हुनको लागि बनाउनु भएको थियो। हिब्रू एक अध्याय अनुसार उहाँले प्राप्त गरेको नाउँ स्वर्गदूतहरूभन्दा पनि उत्तम नाउँ छ, यीशु ख्रिस्टको नाउँ, त्यसरी नै उहाँ तिनीहरूभन्दा अझ उच्च ठहरिनु भएको छ। तिमी मेरा पुत्र हो, मैले नै आज तिमीलाई जन्माएको छु भने के कुनै स्वर्गदूतलाई परमेश्वर कहिले भन्नुभयो? यीशुलाई बाहेक अह कहिले भन्नुभएन। आफ्नो पार्थिव अथवा पृथ्वीको सेवाकाको दौरानमा स्वर्गदूतले यीशुको सेवा टहल गरे, स्वर्गदूतले यीशुको सेवा टहल गरे। हामी यो पहिलोपटक उहाँको परीक्षाको समयमा देख्दछौँ, जब उजाड स्थानमा 40 दिनको उपवासपछि स्वर्गदूतहरूले आएर उहाँको सेवा टहल गरे। त्यस्तै पुनरुत्थानको बिहान पनि स्वर्गदूतहरू त्यहाँ उपस्थित थिए, तिनीहरूले च्यानको ढुङ्गा पल्टाइदिए, हटाइदिए, ताकि साक्षीहरूभित्र प्रवेश गर्न सकुन् र ख्रिस्ट जीवित भइ उठ्नु भएको छ भन्ने कुरो उनीहरूले थाहा पाउन सकुन्। त्यसको अतिरिक्त स्वर्गदूतहरू ख्रिस्टको स्वर्गारोहणको समय पनि उपस्थित भएका हामी देख्छौँ। चेलाले हेर्दा हेर्दै उहाँ उभो उचालिनु भयो र बादल उहाँ तिनीहरूका दृष्टिबाट लोप हुनुभयो। जब तिनीहरूले उहाँ जाँदै गर्नुभएको एकटक लगाएर हेरिरहेका, आकाशतिर हेरिरहेका थिए, तर अचानक सेतो पोसाक लगाएका दुईजना मानिस जो स्वर्गदूतहरू हुन् तिनीहरूका नजिक खडा भएर तिनीहरूले भने, गालीको मानिस हौ तिमीहरू किन आकाशतिर हेर्दै उभिरहेका छौ? यही येशु जो तिमीहरूबाट स्वर्ग लगिनुभयो, अहिले जसरी तिमीहरूले उहाँलाई स्वर्गमा जानुभएको देख्छौ त्यसरी नै उहाँ फेरि आउनुहुनेछ। यसरी स्वर्गदूतहरू ख्रिस्टको जीवनका प्रत्येक महत्त्वपूर्ण क्षणहरूमा उपस्थित भए, उहाँको परीक्षामा, उहाँको पुनरुत्थानमा र उहाँको स्वर्गारोहणमा ख्रिस्ट स्वर्गदूतहरूबाट देखिनुभयो भन्नुको अर्थ यो। स्वर्गदूतले यसको सेवा टहल गरे र फेरि यदि स्वर्गदूतहरू समेतले ख्रिस्टको सेवा टहल गर्छन् भने, यदि करुबिम र सराफिम समेतले, अघि हामी भजन गाउँदैछौँ, समेतले परमेश्वरलाई ख्रिस्टलाई धन्यवाद गर्छ भने, येशु ख्रिस्ट बाहेक हामी स्वर्गदूतहरूलाई वा पृथ्वीमा अरू कुनै स्वर्गीय प्राणीलाई हामी ढोक्दैनौँ, पुज्दैनौँ। यदि ख्रिस्ट परमेश्वर हुनुहुन्छ र मानिस बन्नुभयो, यदि उहाँले सिधा जीवन जिउनुभयो, यदि उहाँले हामीले पाउनुपर्ने मृत्यु उहाँले भोग्नुभयो, र यदि उहाँ तेस्रो दिनमा पुनरुत्थान हुनुभयो, र यदि उहाँ स्वर्गदूतहरूले समेत सेवा टहल गर्ने एकमात्र व्यक्ति हुनुहुन्छ भने, तब उहाँको नाउँ जातिहरूको बिचमा घोषणा गरिनुपर्छ। र वास्तवमा उहाँको पहिलो आगमनदेखि नै यो हुँदै आइरहेको छ, भइरहेको छ, र यसले हामीलाई ख्रिस्टको बारेमा चौथो सत्यता तपाईँ ल्याउँदछ। चौथो सत्यता, ख्रिस्ट जाति जातिको माझमा प्रचारिनुभयो। द फोर्थ ट्रुथ द चर्च बिलिभ्स इज दिस, ख्राइस्ट वाज प्रोक्लेम्ड एमङ द नेसन्स। ख्राइस्ट वाज प्रोक्लेम्ड एमङ द नेसन्स, ख्रिस्ट जाति जातिहरूको माझमा प्रचारिनुभयो। तपाईँले तिन अध्यायमै यो पाउन सक्नुहुन्छ। पहिलो तपाईँले यो अपल्लोपट्टि पठाउनु भयो भने तपाईँ देख्न सक्नुहुन्छ, जातिहरूको माझमा उहाँ प्रचारिनुभयो। चर्चले पुष्टि गर्ने चौथो सत्यता यो प्रियहरू, कि येशु ख्रीष्ट जातिहरूको माझमा प्रचारिनुभयो। हामी विश्वास गर्छौँ कि स्वर्गमुनि मानिसहरूको माझमा पृथ्वीमा ख्रीष्टको नाउँ बाहेक हामी उद्धार पाउनुपर्ने अरू कुनै नाउँ छैन, र उहाँको नाउँ जाति जातिहरूको बिचमा घोषणा गरिनुपर्छ। र एउटा असल ख्रिस्टियन जीवन जिउनु वा हाम्रो दैनिक कार्यहरूमा सुसमाचारलाई व्यवहारमा उतार्नु मात्र पर्याप्त छैन, यद्यपि हामीले गर्नु पर्ने हुन्छ, हामीले आफ्नो मुख खोल्नै पर्ने हुन्छ र ख्रिस्टलाई प्रचार गर्नै पर्ने हुन्छ। क्रुसमा टाँगिनु भएको ख्रिस्टलाई हामीले चर्चको रूपमा प्रचार गर्नै पर्ने हुन्छ। यो हाम्रो मिसन हो, यो हाम्रो जिम्मेवारी हो, यो हाम्रो बोलाउट हो। र ख्रिस्टको स्वर्ग आउनुपछि उहाँका मानिसहरूले शताब्दीदेखि सधैँ यसै गर्दै आएका छन्। सबै चर्च इतिहासभरि जब हामी पल्टाएर चर्च इतिहास पल्टाएर हामी अध्ययन गर्छौँ, सबै विश्वासयोग्य ख्रिस्टका साँचो चर्चहरूले क्रुसमा टाँगिनु भएको ख्रिस्टलाई घोषणा गर्दै आइरहेका छन्। र पुनरुत्थानपछि र स्वर्ग उचालिनुभन्दा पहिले येशू ख्रिस्टले आफ्नो चेलाहरूलाई दिनुभएको महान आदेश नै यही थियो। मत्ती 28 अध्यायमा हामी यो कुरा पाउन सक्छौँ। 28 अध्यायको 18 20 पदमा येशूले आफ्नो चेलालाई भन्नुहुन्छ, यसकारण जाओ र सबै देशका जातिलाई चेला बनाऊ, पिता पुत्र र पवित्र आत्माको नाउँमा तिनीहरूलाई बप्तिस्मा दियो, मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुरा पालन गर्न तिमीहरूलाई सिकाऊ, हेर म युगको अन्त्यसम्म सधैँ तिमीहरूका साथमा छु। यो आदेशको शिरोपर गर्दै चेलाहरूले जाति जातिहरू कहाँ गएर सुसमाचार घोषणा गरे, ख्रिस्टलाई प्रचारे। तिनीहरूले यरुसलेमबाट सुरु गरेर यहुदिया सामरिया हुँदै संसार को सबैभन्दा टाढाको भागहरूमा समेत उनीहरूले सुसमाचार पुर्याए। तिनीहरूले सबैलाई सुसमाचार सुनाए, यहुदी र अन्य जाति, ग्रिक र बर्बर, पुरुष र महिला, साधारण मानिस र व्यवसायीहरू सबैलाई ख्रिस्टको नाउँ घोषणा गरे, कोही पनि छुटाएन। हामी के हामी हाम्रो साथीभाइहरूलाई सुसमाचार प्रचार गर्छौँ, के हामीले आफ्नो छिमेकीहरूलाई ख्रिस्टको नाउँ प्रचार गरेका छौँ, विश्वासयोग्य भएर सुनाएका छौँ उहाँको बारेमा? सो तपाईँहरू ख्रिस्टियनहरू जसले यसमा विश्वास गर्नुहुन्छ, यसलाई पछि म तपाईँलाई सोध्न चाहन्छु कि तपाईँ नियमित रूपमा विश्वासयोग्य रूपमा आफ्ना सहकर्मीहरूलाई, सहपाठीहरूलाई, आफ्ना साथीहरूलाई, आफन्तहरूलाई, छिमेकीहरूलाई सुसमाचार सुनाइरहनु भएको छ कि? तपाईँ यो हप्ता सुसमाचार सुनाउनु भयो? तपाईँले येशू ख्रिस्टको सुसमाचारहरूलाई सुनाउनु भएको अन्तिम पटक कहिले थियो? फेरि हामीलाई थाहा छ ख्रिस्ट मात्र बाटो सत्य र जीवन हुन्छ, र हामीलाई यो पनि थाहा छ कि उहाँद्वारा बाहेक कोही पनि पिता कहाँ अर्थात् स्वर्गमा पुग्न सक्दैन। तर के तपाईँ यो बहुमूल्य सन्देशलाई लिएर विश्वास योग्य र भण्डारे हुनुहुँदैछ कि? तपाईँ यो सत्यता लगेर जमिनमा गाड्दै हुनुहुन्छ? प्रियर्स, हामीले ख्रिस्टलाई प्रचार गर्दैपर्छ। हामीले सबै सधैँ ठाउँमा, सबै सधैँ र सबै मानिसहरूका ख्रिस्टको नाउँ प्रचार गर्नैपर्छ, जसरी उहाँ प्रचारिनुभयो जातिहरूको माझमा। आज पनि उहाँ हाम्रो माझमा प्रचारिनुपर्छ। जब ख्रिस्ट जाति जातिको माझमा प्रचारिनु भयो त्यसको परिणाम के थियो? त्यो नै ख्रिस्टको बारेमा चर्चले विश्वास गरे पाँचौँ सत्यता हो। उहाँ संसारमा विश्वास गरिनुभयो, पाँचौँ सत्यता हेर्नुहोस् न यहाँनिर, संसारमा विश्वास गरिनुभयो। द फिफ्थ ट्रुथ द चर्च बिलिभ्स अबाउट क्राइस्ट इज द्याट क्राइस्ट वाज बिलिभ्ड अन इन द वर्ल्ड। जब जब म प्रेरितहरूको पुस्तक पढ्छु, प्रेरितको पुस्तक, मलाई एउटा एकदमै अचम्मको चमत्कार जस्तो लाग्छ। ख्रिस्ट प्रचार गर्दा यो सत्यतापूर्ण संसारले कसरी उहाँमाथि विश्वास गर्न सकेको, ख्रिस्ट प्रचार हुँदा कसरी मानिसहरूले, संसारका मानिसहरूले विश्वास गर्न सकेको? संसारले ख्रिस्टलाई चाहँदैन, तपाईँलाई मलाई थाहा छ। पापमा मरेको मानिसले परमेश्वर चाहँदैन, ऊ मुक्ति चाहँदैन। तपाईँले ख्रिस्ट चाहनुहुन्न थियो, मैले ख्रिस्ट चाहदिनँ थिएँ, हामी पाप चाहन्थ्यौँ, हामी आफूलाई प्रेम गर्थ्यौँ, तैपनि हामी मध्ये धेरैले ख्रिस्टमा विश्वास गरेको छौँ। ख्रिस्ट संसारमा विश्वास गरिनुभयो। जब तपाईँ प्रेरितको पुस्तक पढाउनुहुन्छ, प्रचारक त्यो प्रचारको पहिलो दिनमै प्रेरित दुई अध्यायमा 3,000 मानिसहरूले यसुमाथि विश्वास गरेको देख्नुहुन्छ। 3,000 मानिसहरूले, वाउ, 3,000 एउटा प्रचार, 3,000 मानिस, 30,000 मानिसले घोडा टेक्छ। आज पनि त्यस्तो भयो, कति राम्रो थियो यदि केसिबिसीको प्रचारद्वारा 3,000 मानिसले यसमाथि विश्वास गरे के हुन्थ्यो होला? एकदमै राम्रो समस्या हुन्थ्यो, हामीलाई ठुलो ठाउँ चाहिन्थ्यो, 3,000 मानिस एउटा ठाउँ चाहिन्थ्यो, धेरै पास्टरहरू चाहिन्थ्यो गोठालो गर्नको निम्ति। अनि प्रब्लम थाहा छ, हामीसँग त्यो क्षमता छैन, त्यस कारण उहाँले हामीलाई त्यति ठुलो जिम्मेवारी दिनुहुन्न। हुनुहोस् तर कसलाई के थाहा, तपाईँ भन्न सक्नुहुन्छ, तर हामी ढिलो तर स्थिर, हाम्रो चर्च स्थिर रूपमा वृद्धि होस् भनेर प्रार्थना गरिरहेको छौँ। प्रभु हामीलाई छिट्टो वृद्धि चाहिएको छैन, ऱ्यापिड ग्रोथ, रातारात हामीले चर्च भराउनु छैन। स्लो होस् तर स्टेडी, ढिलो होस् तर स्थिर होस्, वृद्धि बिस्तारी भइरहोस् र तपाईँले आफ्नो मानिसहरूलाई बचाइराख्नुहोस् र जोडिराख्नुहोस्। जे होस्, 3,000 मानिसले एकसाथ ख्रिस्टमा विश्वास गर्नु कसरी सम्भव भयो? मेरो प्रश्न त्यो थियो, किनभने यो परमेश्वरको काम थियो। ती प्रेरितहरू अरू प्रचारकहरूभन्दा अद्वितीय, शक्तिशाली, पावरफुल, अभिषेक त जन भएकोले होइन, तर परमेश्वरको काम थियो यो, उद्धार परमेश्वरको काम हो। र उहाँले सुसमाचारको प्रचारद्वारा पापीहरूलाई आफूतर्फ बोलाउनुहुन्छ, परमेश्वरले मानिसको हृदय खोलिदिनुहुन्छ ताकि तिनीहरूले विश्वास र पश्चाताप साथ प्रतिक्रिया जनाउन सकुन्। परमेश्वरको अनुग्रहले, पवित्र आत्माले सुसमाचार सुन्नेहरूलाई यीशु ख्रीष्टमा विश्वास गर्न सक्षम बनाउनु भयो र तिनीहरूले मुक्ति पाए। त्यसकारण संसारमा उहाँ विश्वास गरिनुभयो। शत्रुतापूर्ण संसारले यीशु ख्रीष्टलाई विश्वास गरे, किनकि परमेश्वरले यी शत्रुतापूर्ण संसारमा मानिसहरूको हृदयलाई परिवर्तन गरिदिनु भयो। यदि तपाईँले प्रेरितहरूको पुस्तक पढ्नुभयो भने तपाईँले यो सत्यता स्पष्ट रूपमा देख्नुहुनेछ। हजारौँ हजारले आफ्नो पाप पश्चाताप गरेर यीशु ख्रीष्टमा विश्वास गरेको तपाईँ पाउनुहुन्छ। र हामी यो विश्वास गर्छौँ, ख्रिस्टमाथि विश्वास गर्नुपर्छ मानिसले। यदि मानिसले उद्धार पाउनु छ भने, यदि मानिसले मुक्ति पाउनु छ भने, उसले ख्रिस्टमाथि विश्वास गर्नुपर्छ। यो चर्चले विश्वास गर्छ, ख्रिस्ट मात्रै बाटो, सत्य र जीवन हुनुहुन्छ। छैटौँ सत्यता, ख्रिस्ट महिमामा माथि उचालिनु भयो। क्राइस्ट वाज टेकन अप इन ग्लोरी, द लास्ट ट्रुथ द चर्च बिलिभ्स अबाउट क्राइस्ट, ख्रिस्ट महिमामा माथि उचालिनु भयो। यसको अर्थ हो कि यीशु ख्रीष्ट पुनः स्वर्गमा फर्कनुभयो, उहाँ जहाँबाट आउनुभएको थियो त्यहाँ फर्किनुभयो, स्वर्गमा फर्किनुभयो, उचालिनुभयो। यसको अर्थ उहाँ कुनै पनि अर्थमा हराउनु भएन, लोप हुनु भएन, अस्तित्वबाट उहाँ लोप हुनु भएन, उहाँ घर फर्किनुभयो। यतिखेर यस ख्रीष्ट महिमित शरीरमा उहाँ स्वर्गमा आउनुहुन्छ, पिताको साथ हुनुहुन्छ, दाहिने बाहुलीतर्फ हुनुहुन्छ, तर आत्मामा उहाँ चाहिँ हाम्रो माझमा हुनुहुन्छ यतिखेर पनि। तर ख्रिस्ट किन स्वर्ग फर्किनु पर्थ्यो? उहाँ किन यहीँ बस्न सक्नु भएन हामीसँगै? किन उहाँ संसारमै बस्नु भएन? किन उहाँ फर्किनुभयो? किनभने अब यहाँ उहाँको शारीरिक उपस्थितिको आवश्यक थिएन। ख्रिस्टको मिसन अथवा उद्देश्य संसारमा, उहाँको आगमनको उद्देश्य क्रुसमा मरेर जातिलाई मुक्ति दिनु थियो, र उहाँले त्यो काम पहिले पुरा गरिसक्नुभयो, र उहाँ को काम समाप्त भइसकेको छ, उद्धारको काम सिद्धिसकेको छ, खवास इज डन, इट्स कम्प्लिट, त्यसकारण उहाँ स्वर्गमा फर्किजानुभयो। यदि उहाँ अझ यहाँ हुनुहुन्थ्यो भने यसको अर्थ यो हुन्थ्यो कि काम अझै पुरा भएको छैन, तर ख्रिस्ट फर्किनुभयो, यसको अर्थ द वर्क अफ आवर सेल्भेसन इज कम्प्लिट, सबै सिद्धिएको छ, मुक्तिको काम पुरा भएको छ। उहाँ कन्याबाट जन्म लिएर एक सानो बालक रूपमा पृथ्वीमा आउनुभयो र आफ्नो मिसन पुरा गरेर एक विजय मुक्तिदाताको रूपमा स्वर्ग फर्कनुभयो। उहाँ महिमामा माथि उचालिनुभयो किनभने उहाँको काम अब सकिएको छ, मुक्तिको कार्य पूर्ण रूपमा सम्पन्न भएको छ। एकपटक र सधैँको लागि केही काम पनि अब अधुरो रहेको छैन त्यहाँनिर। अब उहाँ महिमा र आदरका साथ परमेश्वर पिताको दाहिने हातमा विराजमान हुनुहुन्छ, हिज सिटेड भन्छ, उहाँ बस्नुभएको छ, उहाँ उभिनु भएको छैन, मानौ कि अरू काम बाँकी छ भनेर, न उहाँ बस्नु भएको छ, यसको अर्थ उहाँको काम सिद्धिएको छ। हिज जस्ट रेस्टिङ, उहाँ आफ्नो कामबाट विश्राम लिनुभएको छ। र जसरी उहाँ महिमामा उठाउनु भयो त्यसरी उहाँ एक दिन महिमामा फर्किनुहुनेछ, येशु ख्रीष्ट एक दिन फर्किआउनुहुनेछ। उहाँको दोस्रो आगमनले दुवै खालको खबरहरू लिएर आउनेछ, राम्रो खबर र नराम्रो खबर ल्याउनेछ, विश्वासद्वारा उहाँको प्रतीक्षा गर्नेहरूको लागि, उत्कट प्रतीक्षा गर्नेहरूको लागि येशूको दोस्रो आगमन राम्रो खबर हुनेछ, खुसीको खबर हुनेछ, गुड न्युज हुनेछ, किनकि ख्रिस्ट आफ्नो मानिसहरूलाई घर लैजान आउनुहुनेछ। प्रियहरू, प्रियहरू, यसको अर्थ तपाईँको अवस्था अहिले जस्तो सुकै होस्, तपाईँले भोगिराख्नु भएको दुःख, तपाईँले सामना गर्नुभएको कष्ट, रोग, परीक्षा जेसुकै भए पनि ख्रिस्ट फर्की आउँदै हुनुहुन्छ। आफ्नो विश्वासमा अडिग रहनुहोस्, हरेस नखानुहोस्, ख्रिस्ट तपाईँलाई घर लैजानलाई आउँदै हुनुहुन्छ। र त्यो ठाउँमा अब उपरान्त कुनै त्यहाँ कष्ट हुने छैन, त्यहाँ कुनै आँसु हुने छैन, त्यहाँ कुनै पीडा हुने छैन, त्यहाँ कुनै रोग हुने छैन, त्यहाँ कुनै क्यान्सर हुने छैन, त्यहाँ कुनै मृत्यु हुने छैन। त्यो आशा, त्यो निश्चितताले तपाईँलाई अहिले प्रिय शान्त नदियोस् र तपाईँलाई यस कष्टपूर्ण संसारमा सम्हालोस्। ख्रिस्ट फर्की आउँदै हुनुहुन्छ तपाईँलाई लिनलाई, मलाई लिनलाई। तर उहाँको दोस्रो आगमनले नराम्रो खबर पनि ल्याउनेछ, जो अझै विश्वास बिना जिरहेका छन्, जो जसले ख्रिस्टको आगमनको प्रतीक्षा गरिरहेका छैनन्, जो अझै आफ्नो पाप र विद्रोहमा जिरहेका छन्, उनीहरूको लागि येशू ख्रीष्टको दोस्रो आगमन एकदमै नराम्रो, अशुभ खबर हुनेछ, ब्याड न्युज हुनेछ, किनकि उहाँ तिनीहरूलाई न्याय गर्न आउनुहुनेछ। यदि तपाईँ यहाँ आउनुहुन्छ र ख्रीष्टमा हुनुहुन्न भने ख्रीष्टको दोस्रो आगमन तपाईँको लागि पनि धेरै नराम्रो खबर हुनेछ, एकदम ब्याड न्युज। ख्रीष्टले तपाईँको न्याय गर्नुहुनेछ र तपाईँ दण्डमा पर्नुहुनेछ, अनन्त दण्डमा। तसर्थ म तपाईँलाई आग्रह गर्छु, तपाईँ ख्रिस्टमा हुनुहुन्न तर हामीसँग आज यहाँ सङ्गति हुनुहुन्छ भने आजै आफ्नो पापहरू स्वीकार गर्नुहोस् र यसो ख्रिस्टमा विश्वास गर्नुहोस्। जसले आफ्नो पाप पश्चाताप गर्छ, आफ्नो पापबाट फर्कन्छ, यसो ख्रिस्टमा विश्वास गर्छ र मुखले यसो नै प्रभु हुनुहुन्छ भने स्वीकार गर्छ, हृदयमा विश्वास गर्छ भने उसको उद्धार हुनेछ। त्यसो ख्रिस्टमा प्रिय आउनुहोस्, यदि तपाईँ ख्रिस्टमा हुनुहुन्न भने मेरो मित्रहरू ख्रिस्टमा आउनुहोस्, आजै आउनुहोस्, अहिले आउनुहोस्, ढिलो नगर्नुहोस्, विलम्ब नगर्नुहोस्। प्रिय चर्च, यही सुसमाचार जुन आज चर्चले विश्वास गर्छ, त्रिएक परमेश्वरको दोस्रो व्यक्ति परमेश्वरको पुत्र येशू ख्रीष्ट 2000 वर्ष अघि मानिस बन्नुभयो, उहाँले सिद्ध जीवन जिउनुभयो जुन हामीले कहिले जिउन सकेका थिएनौँ, र उहाँले हामीले मर्नुपर्ने मृत्यु मर्नुभयो, जुन मृत्यु हाम्रो पापहरूको विरुद्ध परमेश्वर क्रोधलाई, जो मृत्युले ख्रिस्टको मृत्युले परमेश्वर क्रोधलाई पूर्ण रूपमा सन्तुष्ट पार्यो। ख्रिस्ट गाडिनु भयो तर जियाले मलाई थाम्न सकेन, तेस्रो दिनमा उहाँ पाप मृत्यु र शैतानमाथि विजयी भई फेरि जी उठ्नुभयो, उहाँलाई स्वर्गदूतले सेवा टहल गरे, उहाँको प्रेरितहरूद्वारा सारा संसारमा उहाँको नाम घोषणा गरियो, हजारौँले उहाँमाथि विश्वास गरे र उहाँमाथि विश्वास गर्नेले मुक्ति पाए, उहाँ स्वर्गमा उक्लनु भयो र उहाँ मानिस जातिको एकमात्र मुक्तिदाताको रूपमा शासन गरिरहनु भएको छ। उहाँको नाउँ अझै पनि प्रचार गरिन्छ, उहाँको नाउँमा अझै पनि विश्वास गरिन्छ र सुसमाचार अझै पनि फैलिँदैछ, यहुदियाभन्दा बाहिर, सामरियाभन्दा बाहिर, आज हाम्रो माझमा पनि, हामीले सुसमाचार सुनेका छौँ, हामीले सुसमाचार विश्वास गरेका छौँ, हामीले उद्धार पाएका छौँ, नरकतिर गइरहेको संसारको सामु अब यो सत्यतालाई घोषणा गर्न हामी एक चर्चको रूपमा, एक ख्रिस्टको परिवारको रूपमा भेला हुन्छौँ, परमेश्वर परिवारकोमा। त्यसैले हामी जहाँसुक्यौँ प्रियहरू, जहाँसुक्यौँ यो संसारमा जस्तो सुकै विकास आओस्, संस्कृति जस्तो सुकै जटिल बनोस्, प्रविधि जतिसुकै उन्नत भएर जाओस्, हामी ख्रिस्ट मेरा पापहरूको लागि मर्नु भयो, फेरि जीवित भयो, उठ्नुभयो भने सत्यता स्वीकार गरिरहन्छौँ र प्रचार गरिरहन्छौँ। हाम्रो बोलाउट यही सुसमाचारको सन्देशप्रति विश्वास के हुनु, यही हाम्रो बोलाउट। समाजमा हामी सान्दर्भिक गुणले बोलाइएको छैनौँ, समाजमा हामी आकर्षक गुणले बोलाइएको छैनौँ, तर यही पुरानो प्रेरित सुसमाचारप्रति विश्वास के हुन र यही सुसमाचार घोषणा गर्न बोलाइएका छौँ। हामीलाई कुनै पनि मूल्यमा ख्रिस्टको पुनरुत्थान, ख्रिस्टको मृत्यु र पुनरुत्थानको घोषणा गर्न बोलाइएको छ। त्यसैले हामीले कुनै पनि मूल्य चुकाउनु परे तापनि हामीले यो सुसमाचारमा विश्वास गर्नुपर्छ, यसलाई यो सुसमाचार हाम्रो जीवनमा हामीले जिएर देखाउनुपर्छ। हाम्रो अभिभावकत्वमा, हाम्रो विवाहमा, हाम्रो कार्य क्षेत्रहरूमा हामीले यही सुसमाचारलाई जीवन्त बनाउनुपर्छ र हामीले यही सुसमाचार गवाइदिनुपर्छ। ओ चर्च, हामी केवल प्रचार गर्दैनौँ, इङ्ल्यान्डको चर्च जस्तो हामी केवल ख्रिस्ट प्रचार गर्दैनौँ, हामी क्रुसमा टाँगिनु भएको ख्रिस्ट प्रचार गर्छौँ। आउनुहोस् हामी प्रार्थना गरौँ।